الحمد لله رب العالمين الصلاة والسلام على خاتم النبيين أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم لقد خلقنا الإنسان في أحسن تقويم ثم رددناه أسفل سافلين وقال الله تعالى وأنتم الأعلون إن كنتم مؤمنين صدق الله العلي العظيم وصدق رسول النبي الكريم. معزز خواتین و حضرات، درمیان میں کافی گیپ آیا تھا کرونا کی وجہ سے، جس کی وجہ سے سارے پروگرام دینی دنیائی متاثر ہو گئے تھے، اور ہمارے جوڑ جو مردوں کا ہے وہ بھی متاثر ہو گیا تھا، اور جو خواتین کے جوڑ تھے وہ بھی متاثر ہو گئے تھے. دنیائی اسباب کو مد نظر رکھتے ہوئے، جس کی شریعت اجازت بھی دیتی ہے، اب الحمدللہ آسانی کچھ ہو گئی. اگرچہ وہ جو حفاظتی تدابیر ہیں ابھی بھی جاری ہیں اور جاری رہنی چاہیے، لیکن آسانی اس حد تک ہو گئی کہ جس کو ہم کہتے ہیں امکان کی حد تک، تو امکان کچھ کم ہو گیا ہے. نتیجتاً ہم لوگوں نے بھی کچھ سانس لے لیا ہے. نتیجتاً آج کا جو جوڑ ہے یہ کچھ مکس قسم کا ہے، یعنی کچھ آن لائن ہے اور کچھ براہ راست ہے. آن لائن اس لیے لحاظ سے کہ اس میں کچھ احتیاطی تدابیر ابھی بدستور جاری ہیں، جیسا کہ مطلب حفاظتی تدابیر ہیں، ماسک وغیرہ پہننا اور بچوں کا نہلانا اور فاصلے پہ رہنا. اب اگر بہت ساری خواتین آ جائیں تو پھر فاصلہ کہاں ہو؟ ظاہر مطلب جگہ مختصر ہے تو فاصلہ نہ ہو سکتا. بچے اگر آتے تو بچے کہاں احتیاط کر سکتے ہیں؟ وہ تو احتیاط نہیں کر سکتے. ہمارے کچھ قریبی دوست ہیں، ان کے پورے گھر کو کرونا صرف ایک بچے کی وجہ سے ہوا تھا. ایک چھوٹا بچہ، وہ کسی کی گود میں گیا تھا تو بس اس کو ہو گیا تھا، اس کی ماں کو پھر ہو گیا، پھر اس کے ماموں کو، اور پتہ نہیں سارے پورے فیملی کو وہ جو ہے نا ہو گیا. تو ایسا ہو جاتا ہے، مطلب یہ ناممکن نہیں ہے. تو بچوں کی حفاظت نسبتاً زیادہ کرنی ہوتی ہے، کیونکہ بچے نہ سمجھ ہوتے ہیں، ان کو تو خود ہی کنٹرول کرنا ہوتا ہے. تو ایسے موقع پہ بچے مائیں جو ہے نا وہ بچوں کو کنٹرول کرتی ہے، بات سنتی. لہٰذا اس پر پابندی لگا دی کہ بچوں کو نہ لایا جائے. اللہ کا شکر ہے، الحمدللہ اسی ترتیب کے ساتھ ہمارا جوڑ جاری ہے. اور جو آن لائن ہے وہ فیسلٹی چونکہ پہلے سے موجود ہے، بلکہ اس کی برکت سے وہ فیسلٹی کچھ زیادہ امپروو ہو گئی ہے. یعنی ضرورت ایجاد کی ماں ہے، اس کے اصول کے تحت کچھ انتظامات ایسے ہو گئے کہ اب یہ چیزیں نسبتاً آسان ہو گیا ہے. اور بھی یہ اصل میں وقت کے لحاظ سے، ضرورت کے لحاظ سے جو فیسلٹیز ہیں وہ ان کے استعمال کرنا ہوتا ہے. تو شکر الحمدللہ، اللہ تعالیٰ نے ہمارے سلسلے پہ بڑا کرم کیا کہ جدید ترین سہولتوں سے اللہ تعالیٰ ہمیں لیس فرماتے رہتے ہیں. یہ اس کا کرم اور احسان ہے، پہلے سے ہمارے ساتھ ہی اللہ تعالیٰ کا یہ احسان ہے. تو اس وجہ سے ہم لوگ جو ہے نا، مطلب یہ ہے کہ ہم لوگ جو ہے نا وہ کوشش کرتے ہیں کہ ہر طرح کی صلاحیتوں سے استفادہ کیا جائے، ہر طرح کی سہولتوں سے استفادہ کیا جائے، اور اللہ تعالیٰ کے شکر کے ساتھ ان چیزوں کا استعمال کیا جائے. آج کے جو ٹاپکس تھے وہ انتہائی یہ بہت اہم ٹاپکس تھے. دو وجوہات اس وقت کچھ، جیسے پہلے بھی میں عرض کرتا رہا ہوں کہ چیزیں بالکل اب کلیئر ہو رہی ہیں، کچھ سامنے آ رہی ہیں. پہلے ذرا کچھ کورڈ تھی، کچھ چھپی ہوئی تھیں، کچھ کی تاویلات ہو سکتی تھیں، کچھ پہ پردہ رکھا جا سکتا تھا، अब वो चीज़ें पर्दे से बाहर आ रही हैं, तो फिर बोलना भी पूरा पूरा पड़ता है, सही सही तरीके से बताना पड़ता है। अब इसमें जो दो टॉपिक्स हैं ये तकरीबन आपस में इंटर रिलेटेड है एक किस्म के। एक तो ये कि मुहर्रम के हवाले से बात हुई है, इसमें भी अहले बैत की बात है, और दूसरा इसमें जो इमाम मेहदी अलैहिस्सलाम का ज़हूर है ये भी अहले बैत की बात है, इन आले रसूल की बात है। इस वजह से अगर ये किसी को ये रुख मालूम नहीं है या इसकी समझ नहीं है तो बहुत ख़तरे में, और ऐसे लोग को उस ख़तरे से निकालना वक्त की बड़ी ज़रूरत है। मैं एक बात करता हूँ, ये लें उच्च चेलेदी शरीफ लें, चेलेदी शरीफ हमारा मामूल है, दुरूद शरीफ और सलाम का, दुरूद सलाम का मामूल है हमारा। वो जो दुरूद सलाम हम पढ़ते हैं तो उसमें 25 सीगे दुरूद पाक के हैं और 15 सीगे जो है ना वो सलाम के हैं। अब ज़रा गौर से देखें, ये 25 सीगे जितने भी है ये सही अहादीस शरीफ से साबित है, सही अहादीस शरीफ, और इसलिए फरमाया जाता है कि जो इसको पढ़ेगा तो दो नीयतों से पढ़े, हदीस शरीफ की समाअत की नीयत से और दुरूद पाक की नीयत से इसको पढ़े, दोनों सवाब मिलेंगे इंशाल्लाह। अब ज़रा इनके ऊपर गौर कर लें तो अल्लाहुम्मा सल्ली अला मुहम्मद व अला आल मुहम्मद, ये कितने दफ़ा आए हुए, कितने दुरूदों में आए हुए, अल्लाहुम्मा सल्ली अला मुहम्मद व अला आल मुहम्मद, 22 में अल्लाहुम्मा सल्ली अला मुहम्मद व अला आल मुहम्मद आए। क्या हमारे यहाँ की कुल नहीं चाहिए, ये क्या मतलब है इसका? यानी सही अहादीस शरीफ में 25 अहादीस शरीफ में 22 में आले मोहम्मद साथ है, दुरूद इब्राहिम में भी आले मोहम्मद साथ है जो सबसे ज़्यादा मुस्तनद दुरूद पाक है, 6 के 6 सही किताबों से साबित है, नमाज के लिए चुन लिया गया आले सुन्नत वल जमात का। तो इससे पता चलता है कि आल का क्या मतलब इसमें है, आले रसूल। हमारे अहले सुन्नत वल जमात के ऊपर बड़ी मेहनत की गई है, नफ़ी की बड़ी मेहनत की गई है, इस वजह से रिएक्शन के तौर पर हमारे अहले सुन्नत वल जमात अहले बैत से काफ़ी दूर होते जा रहे हैं। सहाबा का नाम लिया जाता है, अहले बैत का नाम नहीं लिया जा रहा, मेंबरों पे नहीं लिया जा रहा, बच्चों को नहीं बताया जा रहा, ये कमी है और उस कमी को दूर करना पड़ेगा। अगर आज सारे यहूदी दाढ़ी रख लें तो क्या हम दाढ़ी कटवा लेंगे? हमारे यहूदियों के साथ क्या मामला है, हमारे ईसाइयों के साथ क्या मामला है, हमारे किसी और बातिल फिरके के साथ क्या मामला है? हमें हक के साथ देना है, हक जो भी है जैसे भी है हमने हक के साथ देना है। कोई काफिर कह दे कि नमाज पढ़ लो तो क्या हम नमाज छोड़ देंगे क्योंकि काफिर ने कहा कि नमाज पढ़ो? ये हमें अपना ख्याल खुद रखना पड़ेगा। तो आले बैत से रिएक्शन के तौर पर आले सुन्नत वल जमात को दूर रखा जा रहा है। अभी अभी वाक्या गुजरा है, मैंने बताया है बयान में बेटी का कि कुल्लम कुल्ला तकरीर की गई यजीद के हक में, किताबें लिखी जा रही हैं यजीद रहमतुल्लाह अलैह। तो चलो फिर अपना नाम, बेटे का नाम यजीद रख लो ना, जरा हिम्मत कर लो। क्या मतलब? ये असल में गुमराही है। मैं मिसाल दिया करता हूं, हज़रत मुजद्दिद अलिसानी रहमतुल्लाह अलैह का کہ جن کا باطل فرقوں کے ساتھ پوری عمر ٹسل گزری ہے، پوری عمر ان کے نظام کا تکہ بوٹی کر دیا تھا، ختم کر دیا تھا سب کچھ۔ ایسی ہستی جب دعا کرتی تھی تو کہتے اے اللہ، آل فاطمہ کے طفیل میرے دعاؤں کو قبول فرما۔ کن کا فرماتے تھے؟ آل فاطمہ کے طفیل، اے اللہ میرے دعاؤں کو قبول فرما۔ یہ کوئی ایسی ویسی بات نہیں ہے۔ پھر حضرت کا ایک پورا مکتوب شریف اس پر ہے جس میں حضرت نے فرمایا کہ روحانی نسبت بعد میں حضرت علی کرم اللہ وجہ کے ذریعے سے امت میں تقسیم ہوئی ہے، اور علی کرم اللہ وجہ کے بعد ان کی اولاد کے ذریعے سے تقسیم ہوئی ہے، وہ اولاد جو فاطمہ رضی اللہ تعالیٰ سے، اللہ تعالیٰ کی اور بھی ازواج تھے نا، وہ اولاد جو فاطمہ رضی اللہ تعالیٰ سے ان کے ذریعے سے تقسیم ہوئی ہے، جس میں فاطمہ رضی اللہ عنہ بھی شامل ہے۔ کیسے شامل ہے؟ عورتوں کو جنس پر پہنچتی ہے اس میں فاطمہ رضی اللہ عنہ کی نسبت ہوتی ہے۔ تو وہ، اور پھر اس کے بعد اولاد حسن حسین، حسن حسین کا معاملہ سمپل نہیں ہے۔ آپ صلی اللہ علیہ وسلم نے ان کو اپنے بیٹے فرمایا، یہ میرے بیٹے ہیں، ورنہ مجھے بتاؤ کبھی نواسے کے ذریعے سے میراث جاتی آگے؟ نواسے تو ذوال ارحام میں ہیں، وہ تو عصبات میں بھی نہیں ہے، ذوال فروض میں بھی نہیں ہے، لیکن یہ اسپیشل بات ہے، یہ عام بات نہیں ہے، ایکسیپشنل کیس۔ جیسے آپ صلی اللہ علیہ وسلم کو چار سے زیادہ شادیوں کی ایکسیپشنل اجازت تھی، جیسے آپ صلی اللہ علیہ وسلم کے نیند میں وضو نہیں ٹوٹتا تھا، یہ کچھ اسپیشل باتیں تھیں آپ صلی اللہ علیہ وسلم کی، ان میں سے ایک یہ بھی ہے، حسنین کریمین رضی اللہ تعالیٰ عنہما۔ یہ جو فرمایا سیدہ شباب اہل جنہ، نوجوان جنت کے سردار، یہ کوئی معمولی بات ہے؟ حسن رضی اللہ تعالیٰ عنہ چھوٹا سا ہے، کندھے پہ اٹھائے ہوا ہے آپ صلی اللہ علیہ وسلم نے، سامنے ابوبکر صدیق رضی اللہ عنہ آتے ہیں، اور ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ پکار اٹھتے ہیں، وہ تو فنا پھر رسول تھے، مطلب ظاہر ہر بات میں آپ صلی اللہ علیہ وسلم پہ فدا تھے، تو فوراً کیا اٹھے، کیا زبردست سواری پائی ہے، حسن رضی اللہ عنہ سے کہتے ہیں کیا زبردست سواری پائی ہے، تو آپ سے ہم فرماتے ہیں سوار بھی کتنا اچھا ہے، سوار بھی کتنا اچھا ہے۔ پھر تکوینی طور پر نصف درد اوپر والا حسن رضی اللہ عنہ کا آپ صلی اللہ علیہ وسلم کی طرح، اور نیچے والا حسن نصف درد آپ صلی اللہ علیہ وسلم کا حسین رضی اللہ عنہ۔ یہ ساری باتیں کیا صرف بس سننے کی لائق ہیں، یا اس پہ کچھ چیز آتی ہے؟ تو یہ نسبت روحانی کا جو اجرا ہے وہ اس خاندان کے ذریعے سے ہے۔ میں نہیں کہتا، میری بات کی کوئی حیثیت نہیں ہے، مجدد لسانی ہم اسے فرماتے ہیں، کوئی ہم سے دلیل مانگنا چاہے ہم اس کو دلیل دے سکتے ہیں، ہمارے پاس مکتوب شریف کا وہ پورا نظام موجود ہے۔ پھر فرمایا کہ ان کی اولاد سے آگے سلسلہ پھر چلتا ہے، امام زین العابدین رحمۃ اللہ علیہ، امام باقر رحمۃ اللہ، امام جعفر صادق رحمۃ اللہ، امام مطلب جین موسیٰ کاظم رحمۃ اللہ علیہ، سب کا سلسلہ بالکل وہی سلسلہ سب کو بتایا، ان کے ذریعے سے چلا ہے، اور جب وہ سلسلہ پورا ہو گیا پھر شیخ عبد القادر جیلانی رحمۃ اللہ علیہ پہ چلا ہے۔ اور پھر وہاں سے پھر باقی اولیاء کی طرف گیا، اور بالآخر امام مہدی علیہ السلام پہ آ جائے گا، بالآخر امام مہدی علیہ السلام، جن کا آج ذکر ہم کرے تھے۔ تو اس کا مطلب یہ ہے کہ اللہ تعالیٰ کا اپنا ایک نظام ہے۔ دیکھیں اللہ جل شانہ نے خلافت راشدہ قائم کیا، ان میں ترتیب یہ رکھی، سبحان اللہ، उसमें तरतीब ये रखिए कि जितना आप सबसे से नसबी लिहाज से दूर है उसका नंबर पहला है, अब बकर सिद्दीक नसबी लिहाज सबसे दूर है, उमर रहा उसके बाद सेकंड, उस्मान रहा उसके बाद थर्ड, अली रहा सबके करीब है उनका चौथा नंबर, अल्लाह की मर्जी। लेकिन फिर ये रूहानी नस्बत का सिलसिला अली रहा से चलवाए, अल्लाह की मर्जी, अल्लाह जैसा चाहे वो करें। इस वजह से आप सम के इरशादात मुबारक जो हैं अगर उनका लुब लुबाब मालूम किया जाए तो शायद ये है कि मानो तो सब सहाबा की जिसमें सब शामिल हैं, माना आले व सहाबी में सब अहले बैत शामिल है, उम्मतुल मोमिनीन शामिल है और आम सहाबा भी शामिल है, ये सब शामिल है तीनों ग्रोह, आम मतलब सहाबा के लफ्ज़ में सब शामिल है, माना आले व सहाबी इसमें सब शामिल है, लेकिन साथ रहने का हुक्म अहले बैत के साथ है, इनके साथ साथ रहो। नूह अलैहिस्सलाम की किश्ती का मिसाल दिया है, कुरान और इदरत, मेरी इदरत इसका बताया कि मैं तुम में दो चीज़ें छोड़ देता हूँ, एक कुरान और दूसरे मेरे औलाद। थोड़ा सा गौर कर ले हमारे इमामों का क्या रवैया था इसके साथ। इमाम अबू हनीफा रहमतुल्लाह अलैह, इमाम मालिक रहमतुल्लाह, दोनों तो इमाम जाफर सादिक रहमतुल्लाह अलैह के खुलफाए मुरीद हैं, इमाम मूसा काजम रहमतुल्लाह अलैह जो हज़रत इमाम जाफर सादिक रहमतुल्लाह अलैह के बेटे हैं, इमाम शाफी रहमतुल्लाह उनके खलीफा हैं। इसका मतलब हमारे इमाम साथ साथ इनके, हत्ता के हज़रत इमाम हरीफा रहमतुल्लाह अलैह फरमाते लौला सनतान लहलका नौमा, अगर दो साल जो मैंने इमाम जाफर सादिक रहमतुल्लाह के साथ गुजारे गली न होते तो नौमान हलाक हो जाता। इतनी बड़ी बात, एक साहब थे मुझसे कहा बड़े सादगी से पूछा कि क्या इमाम हुसैन को इमाम कहा जा सकता है, क्या इमाम हुसैन को इमाम कहा जा सकता है। मैंने कहा खुदा के बंदे कैसे सवाल किया तूने, उनका पड़पोता हजरत इमाम जाफर सादिक रहमतुल्लाह अलैह ये इमाम अबू हनीफा मज़हब के शेख हैं और हजरत इस पर फख्र फरमाते कि जो दो साल मैंने उनके साथ गुजारे हैं अगर ये न होते तो मैं हलाक हो जाता। तो इमाम अबू हनीफा रहमत को तो बड़े शौक से आप इमाम कहते हैं, और जिनकी वजह से वो इमाम अपने आप को समझते हैं उनका आप इमाम नहीं समझते, और अगर वो इमाम है तो उनका जो परदादा है जिनकी नस्बत की वजह से वो इस मुकाम पर पहुंचे हैं, जो जब फरमाते मैंने अपने अबा अजदाद से इसके खिलाफ नहीं सुना, उनकी सनद क्या थी, हजरत इमाम हनीफा रहमतुल्लाह को सनद दी है इमाम जाफर सादिक रहमतुल्लाह अलैह ने, मदीना मुनव्वरा में मस्जिद नबवी में बैठे हुए हैं और कुछ लोग पूछ रहे हैं और साथ साथ जवाब दे रहे हैं, हजरत जवाब दे रहे हैं, हजरत को पता नहीं था कि इधर करीब इमाम जाफर सादिक रहमतुल्लाह भी बैठे हुए हैं। किसी ने कान में कहा यहाँ फलां सतून के पास इमाम जाफर सादिक रहमतुल्लाह, तो हजरत का चेहरा जर्द हो गया, उठे और हजरत के पास गए, उन्होंने कहा हजरत मुझसे गलती हुई, मुझे पता नहीं था, आप तशरीफ़ फरमा है, आइए हजरत ये आपके आपका मनसब है, आप अपने आप मसनद पे बैठ जाइए और आपसे हम पूछेंगे और आप जवाब देंगे, मैंने बड़ी गलती की मैंने आपकी मौजूदगी में सवालों के जवाब दिए, ये अदब होता है। तो हजरत इमाम जाफर सादिक रहमतुल्लाह फरमाते हैं नहीं तुम कहो, तो मैंने तुम्हारे सवालों के जवाब सुन लिए, मैंने इनको अपने आबाओ अजदाद से जो सुना था उसके खिलाफ नहीं पाया। तो सनद कौन सी इमाम जाफर सादिक रहमतुल्लाह की, आबाओ अजदाद, कौन आबाओ अजदाद में कौन आ रहे हैं, इमाम बाकिर रहमतुल्लाह, इमाम ज़ैन अल-अब्दीन रहमतुल्लाह, इमाम हुसैन रज़ियल्लाहु अन्हु, यही आबाओ अजदाद है ना, मैंने उनसे इसके खिलाफ नहीं सुना। तो जिस सनद को दे रहे हैं इमाम हनीफा रहमतुल्लाह अलैह को, जिसकी वजह से वो इमाम बने हुए हैं, खुदा के बंदो तुम उनको तो इमाम समझते हो और जिसकी वजह से बन रहे हैं उनको इमाम समझते हुए शर्म महसूस करते हो, क्या अजीब बात में हो, ये गलत फहमियाँ है, ये गलत फहमियाँ है। उन गलत फहमियों को रिवाज दिया गया है, लिहाजा हमें इनको अच्छी तरह समझना होगा। मैं ये सारी बातें क्यों कर रहा हूँ? माँ हज़रत मुफ्ती साहब ने बहुत प्यारा बयान किया इमाम मेहदी अलैहिस्सलाम के बारे में, बहुत प्यारा बयान किया माशाल्लाह, बड़ी तफसील से जिक्र किया। उसमें हज़रत ने बचने के जो रास्ते बता दिए उसमें से एक रास्ता शायद रह गया है जिसकी वजह से मुझे बयान करना पड़ रहा है। ये दुआएं भी करनी हैं जो फरमाए हज़रत ने, वो जिक्र भी करने हैं जो फरमाए हज़रत ने, लेकिन इस नस्बत को भी समझना है। असर इसमें नस्बत से आता है, असर इन चीज़ों में नस्बत से आता है। इस नस्बत को भी समझना है, इसको भी अपने दिल में जगह देनी है। जितना आपके दिल में इसकी जगह होगी उतना इनके अंदर कुव्वत होगी। दज्जाल से बचना है तो मोहम्मद इस्लाम की नस्बत को करीब करना है, यही बात है। क्यों? रूहानियत किस चीज़ को कहते हैं? एक होते मादी असबाब, मादी असबाब के हम इनकार नहीं करते, और ये भी बता दूं उस वक्त भी मादी असबाब इंतज़ाम के लिए होंगे, लेकिन उसके अंदर कुव्वत रूहानियत के ज़रिए से आएगी। ये नहीं कि उस वक्त बंदूकों को पेंक दिया जाएगा, समंदर में डाल दिया जाएगा, नहीं, ये नहीं किसी भी किताब में नहीं है। उस वक्त F-16 काम नहीं करेगा, ये नहीं बताया गया। आप समझ में आ गई ना बात? इस वक्त अगर आपके पास काना मौजूद है तो काना नहीं, काने का नहीं फरमाया गया। ये बिल्कुल ऐसी बात है जैसे कि मैं जर्मनी में था तो वहाँ हिजरी सन के बारे में बात हो रही थी, हिजरी सन के बारे में बात हो रही थी। तो अरब हज़रात माशाल्लाह उनका इलम काफ़ी वसी होता है लेकिन अमीक नहीं होता है। आजकल के अरबों का वसी होता है, अमीक नहीं होता, मतलब गहराई उनमें कम पाई जाती है, लेकिन बहुत ज़्यादा इलम होता है। मतलब उनके मतलब माशाल्लाह किताबें बहुत पढ़ी होती हैं। तो फरमाने लगे वो साहब जो बयान कर रहे थे कि मूसा अलैहिस्सलाम की हिजरत बतौर मौजज़ा थी और आप सल्लल्लाहु अलैहि वसल्लम की हिजरत बतौर आदी थी, मतलब जो है ना वो नेचुरल थी। उससे अपने तौर पे जो चीज़ साबित करना चाहता वो कर रहा था। मैंने हाथ उठाया, तरीका था उनका हिंदी तालीक कि मैं, मेरे पास एक कमेंट है। उन्होंने कहा जी फरमाइए। मैंने कहा आपने कहा कि मूसा अलैहिस्सलाम की हिजरत बतौरी के मौजज़ा थी और आप सम की कुदरती थी, नेचुरल थी, मुझे ये बताइए कि कब बग़ैर ज़रूरत के मौजज़ा का ज़हूर हुआ है? मौजज़ा का ज़हूर ही उस वक़्त होता है जब उसकी ज़रूरत होती है, वरना उस वक़्त के लोग तो बहुत चाहते थे हमें ये दिखाओ, हमें ये दिखाओ। आप सब फरमाते कि मैं नहीं कर रहा, ये तो अल्लाह ताला की मर्ज़ी है, जब करना चाहता है तो कर लेता है, मैं नहीं कर पाता। और अल्लाह पाक भी फरमाते इस तरह, तो इसका मतलब बग़ैर ज़रूरत के नहीं बल्कि बज़रूरत होता है। जब ज़रूरत, मूसा अलैहिस्सलाम आदि तरीके से रवाना हुए थे, रात के वक़्त तो इख्तियार किया था, चुप के रवाने हुए थे, और कुदरती और क्या चीज़ होती है। अब सामने पानी आ गया, अब रास्ता है नहीं, तो फिर क्या करते? अल्लाह ताला की तरफ मुतवज्जे हुए, दुआ की, अल्लाह ताला की तरफ मुतवज्जे, अपनी नस्बत को, सुभान अल्लाह, वहाँ भी नस्बत की बात है। कुरान पाक में है ना कि अल्लाह मेरे साथ है, अल्लाह मेरे साथ है, ये नस्बत की बात की, और अल्लाह ताला की मदद आई, अल्लाह पाक की तरफ से वही आई कि अपनी असा को पानी के ऊपर मारो। असा को पानी के ऊपर मार तो 12 रास्ते बन गए। ये मौजज़ा था, कब ज़हूर में आया? जब ज़रूरत हुई। कब ज़हूर में आया? जब ज़रूरत हुई, फिर आ गया। मैंने कहा ऐसे ही आप सल्लम के साथ था? मैंने कहा आप सल्लम जिस वक्त बाहर तशरीफ़ ला रहे थे, मैंने कहा अली करम अल्लाह जो कि इस हालत में चारपाई पर लेटा है, उनके ऊपर चादर डाल दी, क्या ये मामूली बात थी? इस हालत में, और इस अली अतलान फरमाते हैं कि उस रात जो मुझे सुकून की नींद आई थी उम्र भर में फिर कभी नहीं आई थी। हाँ जी, ये कोई मामूली बात थी? फिर जब बाहर निकलते हैं तो आप सल्लल्लाहु अलैहि वसल्लम कि इर्द गिर्द सारे लोग जो है ना वो अलर्ट बैठे हुए हैं हमले करने के लिए। तो अल्लाह ताला ने हिफाजत फरमाई, अल्लाह पाक ने फरमा मतलब जो है वो मट्टी उठा के मतलब फेंक दी। अल्लाह पाक फरमा वमा रमे तेज रमे तो वला किन ला रमा, तूने नहीं फेंका मगर मैंने फेंका, अल्लाह ने फेंका, और हर काफिर मुशरिक के आंखों में चली गई। ये अल्लाह ताला की मदद थी। मेरा ये कहना था कि वो अरब चीख उठा, कहते इन दखा क्या शेख, फिर उसके बाद खुद बोल पड़ा, कहते आप बिल्कुल सही कहते हैं। फिर उस सराह का वाक्य, ऊपर गार शोर का वाक्य, और पता नहीं क्या क्या वाक्य तो उसको सब याद थे, कहते आप बिल्कुल सही कहते हैं, ऐसे ही हुआ है, बस यही बात है। तो ऐसे ही है, जब मुश्किल आ जाती है फिर मदद भी आ जाती है। उस वक्त मुश्किल का बता दिया मुफ्ती साहब ने, मुश्किल क्या है, ज़मीन पानी खींच लेगी, आसमान पानी रोक देगा, गला नहीं होगेगा, मुश्किल आ गई ना, मुश्किल आ गई ना, उस वक्त क्या होगा, जिक्र किफायत करेगा। दो रास्ते होंगे, एक रूहानियत का रास्ता होगा, एक दज्जालियत का रास्ता होगा। दज्जाल कहेगा मेरी बात मानो, मैं बारिश बरसाता हूं, मैं तुम्हें जन्नत भेज देता हूं, मैं तुम्हें खाना खिलाता हूं, मैं तुम्हें ऐश कराता हूं। दज्जाल ये कहेगा, इसकी कुल दावत होगी और अल्लाह ताला की तरफ से भी कुल मदद होगी। समझ में आ गई ना बात, ये है रूहानियत का मुकाबला दज्जालियत का। रूहानियत का मुकाबला मादियत के साथ ना करो, मादियत भी अल्लाह ताला का हुक्म है, असबाब के दायरे में, असबाब के दायरे में जो काम हो सकता है वो होगा। अलबत्ता उसके अंदर ताकत कहाँ से आएगी, ताकत रूहानियत से आएगी, ताकत रूहानियत से आएगी। तो इस तरीके से माशाल्लाह ये निज़ाम चलेगा। तो ये माशाल्लाह मुफ्ती साहब ने बहुत अल्हम्दुलिल्लाह बहुत तफसील के साथ ये सारी चीज़ें बता दी, दुआएं बता दी, सूरह काफ की तिलावत का बताया। वाकईतन ये करने पड़ेंगी, अभी से शुरू करना चाहिए। सूरह काफ अल्हम्दुलिल्लाह हमारे वज़ाइफ में एक वजीफ़ा है, हम जुम्मे के दिन बाकायदा अल्हम्दुलिल्लाह सारे साथी पढ़ते हैं, मर्द भी पढ़ते हैं, औरतें भी पढ़ती हैं। ये हमारे और हमारे जो अल्हम्दुलिल्लाह अलमंजिल जदीद है उसके अंदर सूरह काफ की 10 आयतें जो इब्तिदा हैं वो शामिल हैं। वो तो एक पूरा एक सुभान अल्लाह एक गुलदस्ता है ऐसे अमाल का कुरान पाक से माखूज। जो लोग इसको बाकायदा अपना वो बना देंगे, मामूल बना देंगे, इंशाल्लाह उनकी हर तरह से हिफाजत होगी। तो ये अल्हम्दुलिल्लाह हमारे लिए एक नियमत है, और ये जो मंजिल जदीद हमें दी गई है ये इस बात की इंडिकेशन है कि मामला करीब करीब है। इस वक्त मामला करीब करीब है, बहुत जल्दी 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 निशानियां आएंगी, अब बड़ी बड़ी निशानियां आएंगी, और इस तरह फितने भी बड़ी तेज़ी के साथ आएंगे। दज्जालियत को फरोग भी बहुत जल्दी जल्दी होगा, इसके मुकाबले में रूहानियत की तैयारी भी जल्दी जल्दी करनी होगी। ये उसकी पहली सीढ़ी है जो अलमंज जदीद हमें दी गई है अल्हम्दुलिल्लाह, इसका एक रास्ता है। पहले से हमें बताया कि अपने आप को मुसल्लक करो, इसके ज़रिए से अपने आप को मुसल्लक करो। औरंगज़ेब आलमगीर रहमतुल्लाह अलैह मुल्ला जीवन रहमतुल्लाह अलैह के शागिर्द थे। मुल्ला जीवन रहमतुल्लाह वो आलिम है जिनकी किताब अभी तक दरस निज़ामी में पढ़ाई जाती है। हाँ जी माशाल्लाह मतन है। तो ये मतलब ये है कि वो मुल्ला जीवन रहमतुल्लाह अलैह, उनसे किसी ने पूछा, शाहजहान बादशाह ने उन दिनों रेशमी कपड़ा गालिबन इस्तेमाल करना शुरू किया, तो मर्द के लिए ममनू है, उन दिनों शरीयत की बात चलती थी, बादशाह पे भी शरीयत लागू हुआ करती थी। तो मुल्ला जीवन रहमतुल्लाह से एक आदमी ने पूछा, मर्द अगर रेशमी कपड़ा पहने तो क्या है, जायज़ है, मतलब वही था। उन्होंने कहा नहीं, ये इसका मौका नहीं है, जब मैं जुम्मे की नमाज के खुतबा के लिए मिंबर पर बैठ जाऊँ उस वक़्त पूछने हैं, उस वक़्त पूछने हैं। क्या ठीक है, उनने उस वक़्त पूछ लिया, उनने कहा हराम है, जो उसको हलाल समझता है वो काफिर है। क्या दोनों बातों में कोई बात गलत है? بھائی جو حرام کو حلال سمجھتے ہو کیا ہے؟ کافر ہے. اور جو ریشم کا کپڑا ہے مرد کے لیے حرام تو ہے, وہ تو حکم ہے. بات پہنچ گئی بادشاہ تک, بادشاہ نے ان کی گرفتاری کے آرڈر وہ کر لے, وارنٹ گرفتاری جاری کر دی. اور عزیب عالم کے درمیان میں تھا, پنس گیا تھا. بادشاہ کا بیٹا تھا اور ملا جی رحمت کا شاگرد تھا. تو اس وقت فوراً ملا جی رحمت کے پاس آئے کہ حضرت آپ کا وارنٹ گرفتاری جاری ہو گیا ہے. او کوئی فکر نہ کرو, میرے مسلح لے آئے, لوٹے بھی لے آؤ. لوٹا لے آئے, وضو کر لیا, مسلح پکڑ ہو گئے تھے, آنے دو. یہ ہے وہ روحانیت, انشاءاللہ یہ کام آئے گی اس وقت بھی. بات سمجھ آ رہی نا؟ یہ نہیں کہ صرف محمد علیہ السلام کے وقت ہی کام آئے تھے, اس وقت محمد علیہ السلام کا وقت تو نہیں تھا, لیکن دیکھو کیا ہوا کہ اب آنے دو. اب چونکہ اس طاقت سے بھی اور رضی اللہ عنہ رحمۃ اللہ علیہ واقف تھے, جیسے بادشاہ کی طاقت سے واقف تھے تو استاذ کے پاس آئے, استاذ کی طاقت سے بھی واقف تھے تو بادشاہ کے پاس دوڑ کے گئے. ابا جان مسئلہ ہو گیا, ملا جی اور میرے استاذ مسلح ہو گئے, مسلح پہ بیٹھ گئے, اب اپنی خیر منائے. بادشاہ بھی جانتے تھے اس روحانی طاقت کو, بادشاہ نے فوراً وارنٹ واپس لے لیا اور ایک خلعت یعنی کپڑے جو ہے نا وہ جیسے ہوتے ہیں مطلب بیچتے ہیں اس کے طور پر گفٹ کے طور پر, وہ خلعت جو ہے نا مطلب وہ روانہ کر دی ملا جی رحمت کی طرف ہے کہ معذرت ہے آپ معاف کر لیں, اور جو ہے نا مطلب مسئلہ رفع دفع ہو گیا. یہ روحانی طاقت ہے, سمجھ میں آگے نا بات؟ تو یہ روحانی طاقت اس وقت بھی ہوگی بلکہ زیادہ ہوگی, کیونکہ اس کی ضرورت زیادہ ہوگی. اس وقت تو بادشاہ جان بادشاہ تھا, مسلمان بادشاہ تھا, ڈرنے والا تھا, اس کے مقابلے میں یہ روحانی طاقت استعمال ہوئی. اس وقت دجال ہوگا جو کافر اعظم ہوگا, ان کے ساتھ کفر کی ساری قوت ہوگی, وہ تباہی پر تلا ہوگا. اس وقت کس روحانی قوت کی ضرورت ہوگی؟ سمجھ میں آ گئی ہے بات؟ ضرورت کی بات ہے, اس وقت اللہ کی مدد اس کے مطابق آئے گی, لیکن ہونا اس سسٹم کے ساتھ ہے, ہونا اس سسٹم کے ساتھ ہے. جب اس سسٹم کے ساتھ ہو گئے تو وہ روحانیت ملے گی نا. ہو گیا آپ دجال کے گروپ میں تو روحانی مدد آئے گی؟ پھر تو روحانی مدد نہیں آئے گی, پھر تو دجال کے نوالے بنو گے. ہمارے ایک استاذ تھے, اس نے بڑی عجیب سوال کیا, ریکٹر انالیسس کے ٹیچر تھے ہمارے. پوچھا 100 کیوری کا کورس, یہ بہت بہت بڑی ریڈیشن ہوتی ہے 100 کیوری, 100 کیوری کا کورس ہے, سورس ہے ریڈیشن کا, آپ کیا کریں گے؟ اب کسی نے کہا ایسے شیڈنگ کریں گے, ایسے اسٹوڈنٹ تھے ہم ظاہر ہے, یہ شیڈنگ کریں گے. وہ ہنس رہے تھے. تو وہ جو ہے نا وہ جب سب لڑکوں نے بول دیا, کہتے ہیں جینٹل مین یو ول رن اوے فرام دیئر, آپ اس سے بھاگیں گے, وہاں ٹھہرنا ہی نہیں ہے. 100 کیوری کا سورس کے ساتھ ٹھہرنا نہیں ہے. تو دجال کے پاس ٹھہرنا نہیں ہے, وہاں سے بھاگنا ہے, اپنی حفاظت کرنی ہے. یہ ہم جا رہے تھے راستے پہ واک پہ, تو اس سڑک کے پاس پشاور روڈ کے پاس ہائی وولٹیج یہ لائنیں جا رہی ہوتی ہیں. تو ایک کوا جو ہے نا بالکل پنسا ہوا تھا, اس نے اپنے پیر کولے ہوئے تھے, اپنے آپ کو بچا رہا تھا, ورنہ یہ بات ہے کہ وہ اس کو کھینچ رہا تھا, وہ جا نہیں سکتے, ادھر ادھر نہیں جا سکتا. وہ بہت سارے کوے کائیں ان کو بچانے کی کوشش کر رہے تھے لیکن کر نہیں سکتے تھے. تو مجھے مفتی صاحب نے کہتے کہ وہ جی, میں نے کہا کہ واقعی بالکل اس طرح, پتہ نہیں کیا ہوا, کس طریقے سے ہوا, لیکن بس نے شاید ڈائیو کر لیا, اس کے ذریعے سے بس اس کو چانس مل گیا اور وہ نکل گیا. اور اس میں تقریباً 5-6 منٹ تک ہم اس کو دیکھتے رہے, نہیں جا سکتا تھا. یہ سورس ہوتا ہے. اگر آپ ہائی وولٹیج کے قریب جائیں خاص حد سے زیادہ, پھر اس کے بعد آپ کو واپسی کا راستہ نہیں ملے گا. پھر گیا, ہاں جی. تو اس کا مطلب یہ ہوا کہ یہ جو ہے نا ہمیں کیا کرنا پڑے گا, ہمیں اپنے آپ کو اپنے آپ کی حفاظت کرنی پڑے گی. जिनकी तश्कील हो चाहिए ना उसको मारने की, वो कर ले गए अपना काम। वो दज्जाल को कोई और नहीं मार सकते, ईसा अलैहि सलाम ही मारेंगे। ईसा अलैहि सलाम वो उनके लिए उतरेंगे और उनको देखकर फिर वो नमक की तरह गुलेंगे। लेकिन लेकिन बाकी लोगों को अपने आप को बचाना है, अपने आप को बचाना है। बचाने का क्या है? जुल्मत से रोशनी की तरफ भागो, फफिर्रू इलल्लाह, अल्लाह की तरफ भागो। जुल्मत से रोशनी की तरफ भागना है। रोशनी वहाँ उस वक्त हज़रत इमाम मेहदी अलैहिस्सलाम के साथ होगी, जुल्मत दज्जाल के साथ होगा। दज्जाल से इमाम मेहदी अलैहिस्सलाम की तरफ भागना है, बस यही बात है। तो उस वक़्त हमने इस नस्बत को समझना है, उस नस्बत के मुताबिक हमें कुछ करना है। ये चीज़ें मैं आजकल क्यों इतने तफसीर से बता रहा हूँ, उसकी वजह है कि मामला करीब करीब हो रहा है। हाँ, इस वक्त अपने आप को बचाने की फ़िक्र करनी चाहिए, अपने बच्चों की बचाने की फ़िक्र करनी चाहिए, उनके कानों में ये चीज़ें डालनी चाहिए। और जो हम पर उल्टी मेहनत हो रही है, उस उल्टी मेहनत का तोड़ करना चाहिए, तोड़ करना चाहिए। माशाल्लाह अल्हम्दुलिल्लाह हमारे बुज़ुर्गों की तहरीरात मौजूद हैं और उन्हीं हज़रात की मेहनतें मौजूद हैं। हमें अपना मज़हब समझना चाहिए, अपने अकाबिर को जानना चाहिए, उनके साथ अपने ताल्लुक़ को दुरुस्त करना चाहिए, वरना फिर क्या होगा? वो जो नस्बतों के ज़रिए से हमारी हिफाजत हो रही है उसमें मसला पड़ सकता है, मसला पड़ सकता है। हाँ जी, बहरहाल ये तो एक बहुत अहम टॉपिक था जो हो गया, मुहर्रम वाला टॉपिक भी हो गया। कुछ टॉपिक्स और भी आए थे, वो टॉपिक्स जो आए थे वो असल में चूंकि हमारे पास सिर्फ दो टॉपिक्स की गुंजाइश थी, हम इससे ज़्यादा टॉपिक्स तो नहीं मतलब चला सकते थे, तो इस वजह से हमने कहा कि अच्छा ठीक है, टॉपिक्स तो ये होंगे इंशाल्लाह, लेकिन कुछ टॉपिक्स को इंशाल्लाह हम कवर कर लेंगे। यानी ये गोया कि पहले से मशहूर ये था, तो उनमें से पहले ये बात थी जो हमारी बहुत ज़्यादा ज़रूरत है, बहुत ज़्यादा ज़रूरत है। और वो क्या है? जिस वक़्त एक इंसान खैर की तरफ आता है, तो जैसे हमने मैंने अर्ज़ किया ना कि जुल्मत से भागना है रोशनी की तरफ, तो जुल्मत से भागने का नाम क्या है? ये है तौबा। सबसे पहले तौबा है। जब भी इंसान शुरू करता है खैर का मतलब जो है ना अच्छा बनने का अमल, तो क्या करेगा? वो तौबा करेगा। तौबा ऐसी नियामत है कि अल्लाह ताला ने इसका बार बार जिक्र किया है कुरान में, और इसकी एक खासियत है कि वो किसी जिससे भी तौबा किया जाए वो बाकी नहीं रहता। हाँ जी, अत्तायब मिनज़्ज़म कमल ला ज़म्ब लहू, जो गुनाह से तौबा करते हैं वो ऐसे जैसे उसने गुनाह किया नहीं। अब इसमें जरा एक अखलाकी नुक्ता है, जो अल्लाह इतना करीम है, जो अल्लाह इतना करीम है कि आपके तौबा से आपके सारे गुनाह माफ करता है, तो क्या ख्याल है पर गुनाह करना चाहिए? उस करीम गुनाह क्या है? उस करीम के बात ना मानना है ना, यही बात है ना। गुनाह और किस चीज़ को कहते हैं? उस करीम की बात ना मानना, शैतान की बात मानना। शैतान हमारा दुश्मन है, उसकी बात मानते हैं, करीम की बात नहीं मानते जब माफ़ करते हैं। तो इस वजह से अखलाकी तकाजा ये है कि अगर उतने करीम है कि वह अल्लाह ताला बार बार माफ़ करते हैं, तो हम फिर क्यों गुनाह करें? मैं आपको एक वाक्य सुनाता हूँ जिससे हम लोगों की पता चल जाए कि देखो ये जिनको हम रजील कहते हैं वो कितने शरीफ थे और हम कितने अपने आप शरीफ कहते हैं और हम लोग पर क्या हैं, ज़रा मतलब थोड़ा सा अंदाज़ा हो जाएगा। जिगर मुरादाबादी मुरादाबादी एक शायर गुजरे हैं जो बहुत ज़बरदस्त किस्म के शराबी थे, शराब में दुत होते थे, लेकिन थे आले हक, यानी अकीदा सही था। और अलग को जानते थे। ये भी एक नेमत है ना, नेमत है। तेज शराबी वो बहुत ऊंचे शायर थे, उनको बाकायदा यानी शहनशाह गजली तगज़ल कहते थे, यानी गजलियात का, गजल का बादशाह कहते थे उसको, बहुत बड़े शायर थे वो। हज़रत ख्वाजा मजदूर हम जो ख़ुद भी शायर थे बड़े पाए के, और मुशायरों में इकट्ठे होते थे, उनसे कहते हैं दिल तो हमारा भी चाहता है कि हज़रत तानवी रहमतुल्लाह अलैह की ज़्यारत को चले जाएँ, लेकिन हमारी मुँह को एक काफिर लगी हुई है, इसकी वजह से नहीं जा सकते कि वो चीज़ वहाँ नहीं होगी, तो फिर क्या होगा क्या होगा, तो इस वजह से हम बस मजबूर हैं, वरना ये है कि दिल तो चाहता है बहुत के। तो ख्वाज साहब ने कहा ठीक है, बात तो सही है। ये बात उनने हज़रत तानवी रहमतुल्लाह सबसे की, हज़रत फरमाया ख्वाज साहब मैं तो समझ रहा था कि आप समझ गए, लेकिन अभी पता चला कि आप अभी नहीं समझे, जाए उनको कह दो कि जिस हाल में भी हो आ जाओ, जिस हाल में भी हो आ जाओ। खैर वो पैगाम पहुंचा दिए गया, दिल तो उसका चाहता था, शर्मिंदा शर्मिंदा हाजिर हुआ। हज़रत तानवी रहमतुल्लाह ने एक कमाल कर दिया एहसान का, फरमाया खानकाह तो वक़्फ़ है उसमें तो मेरा तसर्रुफ़ नहीं है, अलबत्त मेरे दो घर हैं, एक घर आपके लिए खाली कर लेता हूँ, आप उसमें रहायश करें, अंदर जो करेंगे उसका हम नहीं पूछेंगे, बाहर आप हमारी तरह रहें, देख लें क्या बात है, अंदर आप जो करें उसका हम नहीं पूछेंगे आपसे, बाहर आप हमारी तरह रहें, ये बात आप ठीक। अब देखो इजाज़त मिल गई, लेकिन जैसे उस घर में कदम रखा, आप देखो अल्लाह ताला का अपना एक निज़ाम है ना, उसकी बरकत घर के, ऐसे शर्मिंदगी तारी हो गई कि इतना करम इतने बड़े वलीउल्लाह ने मुझ पर किया, इतना करम इतने बड़े वलीउल्लाह ने मुझ पर किया, क्या मैं अब भी शराब को हाथ लगाऊंगा। बस शराब से सच्ची तौबा कर ली, ऐसी पक्की तौबा कर ली कि बीमार हो गए, क्योंकि पक्का शराबी जो होता है ना उसको ज़रा वो पूरे जिस्म एडिक्ट हो जाता है, और वो फिर यही है कि वो यानी वो बर्दाश्त नहीं करता उसको छोड़ना, उसको आहिस्ता आहिस्ता छुड़ाया जाता है। उसने फ़ौरन छोड़ दिया, हकीमों डॉक्टरों ने कहा कि आप थोड़ा थोड़ा छोड़ें हम आपको तरीका बताएंगे, फरमाया नहीं अब इसको हाथ नहीं, मैं मर सकता हूँ इसको हाथ नहीं लगा सकता, मरना है तो मर जाऊँगा कोई बात है, मरना कबूल है लेकिन इसको हाथ लगाना कबूल नहीं है, ये है सच्ची तौबा। खैर डॉक्टर ने हकीमों ने पूरी कोशिश की, अल्लाह का शुक्र है अल्हम्दुलिल्लाह सेहत हो गई, वो जो था वो स्पाइक गुजर गया और माशाल्लाह महफूज हो गए। ये है सच्ची तौबा। क्यों ये सच्ची तौबा की? क्योंकि करीम की करीमी को देखा, वो करीम इंसान करीम था, इंसान की करीमी को देखा, उस पर इतना असर हुआ, तो जो अल्लाह करीम को देखेगा अल्लाह की करीमी को देखेगा तो उसका क्या हाल होना चाहिए। तो एक तो मतलब है कि सच्ची तौबा हमें करना चाहिए जो हमारे लिए हर वक्त ज़रूरी है, क्यों वजह क्या है, मौत का क्या पता किस वक्त मौत आए, मौत आए तो अच्छी हालत में आए, और बुरी मौत से अल्लाह ताला हरे को बचाए, गुनाहों की जो मौत है वो बुरी मौत है, गुनाहों की हालत में बाज़ गुनाह ऐसे कि इसके करते हुए मौत आए तो ईमान से फारिग होते हैं, बाज़ गुनाह ऐसे, हाँ जी जिसमें एक जना भी है, तो ऐसे हालत में अगर मौत आ जाए तो ईमान से फारिग होते हैं। तो इस वजह से मतलब यह है कि कम अज़ कम अपने आप को ऐसी चीज़ों से बचाना चाहिए कि अल्लाह ना करे मौत इस वक्त आ जाए तो फिर क्या होगा। दूसरी बात ये थी औरतों की ज़िंदगी में नज़म, देखें तकसीम कार है, दुनिया का इंतज़ाम तकसीम कार पे चलता है, क्या कहा मैंने, दुनिया का इंतज़ाम तकसीम कार पर चलता है, डिस्ट्रीब्यूशन ऑफ एफर्ट्स, आज मतलब यह है कि आप काम तकसीम कर लें। मुझे खूब याद है, घर का कम अज कम मुझे पता है, जिसमें औरतों के अंदर ऐसे तकसीम होता था, काम अपने अपने जिम्मे होता था उनका, बर्तन फलाने धोने हैं और पराठे फलाने पकाने हैं और जो है ना मतलब है झाड़ू फलाने देना है, पानी फलाने भरनी है। काफ़ी बड़ा घर था, उसमें काफ़ी औरतें थीं, वो सब काम तकसीम हो गया था, अपने अपने काम का सबको फिक्र होता था और अपने का अपने वक्त पे सब काम हो जाता था। ये एक बेहतरीन तरीका है, घरों के अंदर इस चीज़ को रिवाज देना चाहिए। सबसे बड़ी बात जुल्म से बचना है। इंसान जब भी किसी और पर जुल्म करता है वो असल में खुद अपने ऊपर जुल्म करता है, क्योंकि उसका जो जुल्म उसके ऊपर जो जुल्म हो रहा है ना वो तो वक्त के साथ ख़त्म हो जाएगा, लेकिन जो तूने अपने ऊपर जुल्म कर लिया वो तो तूने वहाँ के लिए जमा कर दिया, ये तो बड़ा ख़तरनाक जुल्म है। हाँ जी, तो इस वजह से जुल्म से बचना चाहिए। तो जुल्म से ये बचना चाहिए, मिसाल के तौर पर कोई होशियार है और दूसरी औरत ज़रा सादा है। हाँ जी, अब वो जो होशियार औरत है उसने सादा औरत को काम पे लगा दिया और वो बेचारी भी लगी रही है, लेकिन अल्लाह तो देख रहा है ना, अल्लाह ताला तो देख रहा है, इंतज़ाम में मसला भी हो जाएगा और साथ साथ अपने लिए मुसीबत भी बना लेगी जुल्म की वजह से। एक सच्चा वाक्या बताता हूँ आपको, आपको कम से कम अंदाज़ा हो जाए कि अल्लाह जल्ला शानु कैसे नवाजते हैं। हज़रत तामीर रहमतुल्लाह अलैह के एक खलीफा थे हज़रत मौलाना फ़कीर मोहम्मद साहब रहमतुल्लाह अलैह, बहुत सादा मिजाज के थे, बहुत सादा मिजाज के थे। तालिब इल्मी में हज़रत से बैत हुए थे, उनके एक पीर भाई थे जो हज़रत के मजाज सोहबत थे और मौलाना फ़कीर मोहम्मद साहब रहमतुल्लाह मजाज बैत थे यानी बाद में, लेकिन पहले जब दोनों सिर्फ मुरीद थे मजाज कोई नहीं था, उस वक़्त की बात है कि वो बुज़ुर्ग खुद फरमा रहे हैं कि हम ये मौला फ़कीर मोहम्मद जो था ना तालिब इल्म था, तो ये दोपहर के वक़्त हज़रत के लिए जो है ना जो बोरी का बंदोबस्त हुआ था यानी वो हवा के लिए, तो वो सारे दोपहर जो है ना वो हज़रत जो है ना वो उसको खींचते रहते थे। जिस वक्त हज़रत के जागने का वक्त आता तो हम उनसे ले लेते और ये बहुत आराम से छोड़ देते थे, ये बहुत आराम से छोड़ देते थे, ये कभी इनकार नहीं करते थे कि अब देखो सारा दोपहर तो मैंने चलाया, अब मुझसे इस वक्त लेते हो, नहीं कभी ये नहीं कहा, बस वो छोड़ दिया। कहते अब देखो उनको अल्लाह पाक ने कितना नवाजा, हम कितने पीछे रह गए, बस हम आ रहे ना। तो घरों में भी ये मतलब हो सकता है, कोई सादा औरतें होती हैं माशाल्लाह, कुछ होती ज़रा थोड़ी सी तेज़ तरार बातों में तरीकों में आगे पीछे मतलब होते हैं, वो दूसरे को काम पे लगा लेती है खुद दरमियान में, भाई ये काम ठीक नहीं है, ये काम ठीक नहीं है। एक तो इसका तरीका ये है कि कामों की नियत तब्दील कर लिया करो, मतलब एक हफ्ता अगर एक किस्म का काम है तो दूसरे हफ्ते दूसरे के, ताकि सबको सब सब हो जाए, एक तो ऑलराउंडर बन जाएंगी, कभी अगर मुकम्मल घर उनके हवाले होगा, होते हैं ना बस दफ़ा ऐसा होता है घर में ज़्यादा अफराद हो जाते हैं तो फिर दूसरे घर में जाना पड़ता है, ऐसा होता है। ये भी एक आजकल का एक इंतज़ाम बताऊं, ये भी आजकल का एक इंतज़ाम है और एक ज़रूरी है बात है, क्योंकि माशाल्लाह घर में अफराद तो नहीं आते रहते हैं अल्हम्दुलिल्लाह। तो हम पहले पाँच भाई थे, तीन बहनें थे, एक ही घर में रहते थे, अब चार भाइयों की एक लाइन लगी होती थी, सोते सोए रहते थे उस मतलब सहन में, एक पंखा होता था। हाँ जी, अब अल्हम्दुलिल्लाह वो सब अपने अपने घरों के, तो मतलब ये कि ये तो अफराद तो बढ़ते रहते हैं और घर भी बढ़ते रहते हैं, ये कोई ऐसी बात नहीं कि मतलब ये उसको कोई मायूब बात समझा जाए, क्योंकि उसकी वजह यह है कि बाज़ दफ़ा लड़ाई की वजह से अगर कोई जुदा होता है ना, उसके बजाय अच्छी हालत में जुदा होने में ज़्यादा फ़ायदा है। وہ عربوں کے ساتھ تھا، میں وہاں پر جرمنی میں، تو ان کے آپس میں دو جماعتیں تھیں، دو جماعتیں، ایک ہفتے کے دن ہلکا ہوتا تھا، ایک اتوار کے دن، میں کبھی کبھی دونوں کے ساتھ بیٹھا تھا، بیٹھتا ہوا، کبھی ایک کے ساتھ، کبھی دوسرے کے ساتھ، دونوں کے ساتھ میرے بڑے اچھے تعلق تھے. ایک دن انہوں نے فیصلہ، مطلب کہ فیصلہ کرنا چاہا، اس پہ مشورہ تھا کہ ہم دونوں اکٹھی کر لیں. تو سب نے قرآن اور حدیث کی باتیں بتائیں کہ دیکھو اتفاق میں یہ برکت ہے اور یہ ہے وہ ہے، ساری باتیں بتائیں. تو میری باری آئی، میں نے کہا بھائی بات یہ کرنا تو آپ لوگوں نے خود ہی ہے، لیکن میں ایک بات عرض کر لوں کہ اس وقت طبیعت کے مطابق یہ دو جماعتیں بن گئی ہیں اور بڑی اچھی چل رہی ہیں الحمدللہ، طبیعتیں مختلف ہیں، لہٰذا دونوں آپس میں جو دونوں جدا جدا بہت اچھی چل رہی ہیں، اور ہمیں بھی موقع ملتا ہے، اگر اتوار مس ہو جائے تو ہفتے میں چلے جاتے ہیں، ہفتہ مس ہو جائے تو اتوار میں چلے جاتے ہیں، اپنی ہمیں بھی آپشن ملتا ہے، اسی پہ رہو تو اس میں فائدہ ہے. کیونکہ اجتماع علی المحبت اور افتراق علی المحبت، اسی میں فائدہ ہے. محبت پہ جمع ہونا ہو اور محبت پہ جدا ہونا ہو، یہ اس میں فائدہ ہے. اگر آپ جمع ہو رہے ہیں اس بعد میں نااتفاقی پیدا ہو جاتی ہے تو وہ توڑ ہے، اس سے نقصان ہوتا ہے، اس وجہ سے ایسا نہ کرو. لیکن اس وقت وہ مجھ پر غالب آ گئے، ظاہر وہ پورے تیاری کر چکے تھے، لہٰذا ان نے فیصلہ کر دیا اور اکٹھے ہو گئے. میں تو خیر ادھر پاکستان آ گیا. بعد میں ایک صاحب، بعد میں جب ہم بعد میں آئے ہمارے پاکستانی بھائی، ان کو ہمارے ساتھیوں نے کہا، کہتے وہ لوگ بہت آپ کو یاد کر رہے تھے، کہتے شیخ نے ہمیں یہ بتایا تھا کہ آپ جو ہے نا وہ جمع نہ ہو، دیکھو ہم نے ان کی بات نہیں مانی تو ادھر یہ مسائل پیدا ہو گئے، جن مسائل سے اس نے ہمیں مطلب کیا تھا تو مسائل پیدا ہو گئے. بھائی وہ تو قدرتی بات ہے نا. تو یہ میں اس لیے عرض کرتا ہوں کہ انتظامی لحاظ سے علیحدہ ہونا بھی اچھا ہے، لیکن اگر جمع ہونا ہے نا تو پھر طریقے سے جمع ہونا ہے، پھر ظلم کے طریقے پہ نہیں جمع ہونا، پھر طریقے پہ جمع ہونا ہے، اس میں انتظام ہو. انتظام یہی میں نے آپ کو بتایا کہ تقسیم کار ہو. تقسیم کار میں بہت فائدہ ہے. ہر شخص کو ایک تو یہ کہ ماشاءاللہ یعنی مصروفیت رہے گی. میں آپ کو بات بتاؤں، عورتوں کا جو کام کرنا ہے نا، یہ ان کی صحت ہے. بعض عورتیں بڑی کام کرتی ہیں اور جس وقت چارپائی پہ بیٹھ جاتی بیمار ہو جاتی. کیوں ایسا نہیں ہے؟ چارپائی پہ بیٹھنا ہی ان کی بیماری ہوتی ہے، تو ان کا چلتے پلتے رہنا ہی میں ان کی صحت ہوتی ہے. آخری جو ڈاکٹر حضرات یہ ورزش کراتے ہیں اور یہ ہمیں جو مختلف چیزیں کیوں کراتے ہیں، اس میں فائدہ ہے نا. تو عورتیں تو اس طرح تو نہیں کر سکتی، پردہ خواتین کیسے ورزش کرے، کیسے باہر جائیں، ان کے لیے مسئلہ ہے. تو اپنے گھر کا کام کاج میں جو مصروف رہتی ہے ان کی ورزش یہی ہوتی ہے، سیڑھیوں پہ چڑھنا، اترنا، برتن دھونا، جو ہے نا مطلب یہ ہے کہ وہ کپڑے دھونا، یہ ساری کام ورزش کے کام ہیں. جتنے ہاتھوں کی ورزش ان کی ہوتی ہے اتنے ہمارے تو نہیں ہوتی. مردوں کا بھائی قلم چلنے سے کتنا ہاتھ تکرا ہوگا لیکن ان کو جو وہ جو کپڑے دھوتے ہیں ان کے ہاتھ دائرے مطلب ہوتے ہیں. اس طرح اور بھی کبھی اوپر اٹھنا ہے، کبھی نیچے بیٹھنا ہے، کبھی کیا کرنا ہے، کبھی کیا کرنا ہے، یہ سارا کام بہت مشکل کام ہے. تو ان کے کاموں میں ماشاءاللہ پھر ان کے اپنا ایکسرسائز وغیرہ بھی ہوتا ہے اور ساتھ ساتھ. تو ایک بات تو یہ ہے کہ انتظام طریقہ کار، مطلب جس کو کہ تقسیم کار کے لحاظ سے ہوتا ہے. دوسرا یہ کہ اپنے لحاظ سے بھی کاموں کی نوعیت اس طرح بنا لو کہ آپ کے جسم کا تقریباً ہر جز استعمال ہو جائے. اس طریقے سے رہو تو انشاءاللہ العزیز مسئلہ نہیں ہوگا. ایک ڈاکٹر صاحب مجھے بتا رہے تھے کہ اس وقت جن عورتوں کی عمر 50 سال سے اوپر ہو جائے، ان کو ضرور بتانا چاہیے کہ اپنے ہاتھوں کو کسی نہ کسی بہانے وہ اوپر اس طرح کر لیا کرے، کم از کم 10-12 مرتبہ روزانہ. کیونکہ یہ جو شولڈر فریزنگ ہے، یہ آہستہ آہستہ شروع ہو جاتا ہے ان کا، اور پھر ہاتھ ہلا ہی نہیں سکتی، اوپر جا ہی نہیں سکتا، ہاتھ شولڈر فریز ہو جاتا ہے. ہاں جی، تو یہ بات ہے کہ مطلب آپ اس کو ہلائیں گے روزانہ، تھوڑا تھوڑا کر کے ہلائیں تو آپ کا شولڈر فریز نہیں ہوگا. اس طرح ویسے گھٹنوں کا مسئلہ ہے، دوسری چیزوں کا. تو اس میں یہ میں عرض کرتا ہوں کہ ماشاءاللہ ترتیب یہ ہے کہ اپنے جسم کا جو اعضاء ہے ان کو استعمال کر لیا کرو اور کام سے بھاگو نہیں، لیکن ترتیب کے ساتھ کرو، ترتیب کے ساتھ کرو، تا ताकि जो है ना आपको आराम भी पूरा मिले, आपका काम भी चलता रहे और हर चीज़ इस्तेमाल भी हो जाए और घर का नज़्म व ज़ब्त भी बरकरार रहे। ये मतलब यह है कि निज़ाम तो औरतों के अंदर तो इसकी बहुत ज़रूरत है, मैं तफसील में नहीं जा सकता क्योंकि वक्त। एक टॉपिक ये था कि अपनी इस्लाह की फ़िक्र, ये तो हमारा सदाबहार टॉपिक है। हम तो कहते हैं कि असल तो अपनी इस्लाह है, अल्लाह ताला हमसे हमारी इस्लाह का पहले पूछेगा, दूसरों का बाद में पूछेगा, दूसरों का बाद में पूछेगा। तबलीगी जमात वाले हजरात माशाल्लाह बहुत काम कर रहे हैं, मुल्कों मुल्कों में लगे होते हैं काम कर रहे हैं, तो उनमें बाज़ हजरात के ऊपर ये गलबा हो जाता है, को अपनी इस्लाह के फ़िक्र को अच्छा नहीं समझते, वो समझते बस पूरी दुनिया की इस्लाह हो जाए, बल्कि उसके लिए उन्होंने टर्मिनोलॉजी भी सीखी हुई है कि लोग बगैर कलमे के मर रहे हैं और तुम लोग इस्लाह की बातें कर रहे हो, इस किस्म की बातें भी कर लेते हैं। हालांकि जो बग़ैर कलमे के मर रहे हैं ना, उनको बग़ैर कलमे के मरने से बचाने के लिए भी आपकी अपनी इस्लाह ज़रूरी है। भाई मुझे बताओ, अगर आपके अपने हाथ गंदे हैं तो किसी और चीज़ को आप पाक कर सकते हैं? कैसे पाक करोगे? वो तो आप हाथ जिस को लगाओगे वो गंदा हो जाएगा, उसको कैसे पाक करोगे? तो पहले अपने आप को पाक करो, साफ़ करो, फिर आप दूसरों की भी सफाई कर सकोगे ना। ख्वाजा मोहिद्दीन चिश्ती अजमेरी रहमतुल्लाह अलैह 20 साल तक अपने शेख से जुदा नहीं हुए अपनी इस्लाह के लिए, लेकिन जब अल्लाह पाक ने कामिल कर दिया और हज़रत ने उनको रुख्सत कर दिया, मदीना मुनव्वरा गए और वहाँ से तश्कील हो गई हिंदुस्तान की, और फिर जब आए तो 90 लाख लोग हज़रत के हाथ में मुसलमान हुए। पूरी जुमात की 100 साल की मेहनत को देखो, इतने लोग मुसलमान नहीं हो चुके होंगे जो उस एक शख्स की वजह से मुसलमान हुए। तो क्या बात थी, उन्हें अपनी इस्लाह की हुई थी ना, अपनी इस्लाह की हुई थी, तो अल्लाह पाक ने उनका पल भी दे दिया। और फिर जब उम्मत पे मुश्किल वक़्त आया हिंदुस्तान के मुसलमानों पर, उस वक्त भी एक सूफ़ी काम आ गए जिनने अपने इस्लाह की थी, मुजद्दद अलफ़सानी रहमतुल्लाह अलैह। जब जिहाद की ज़रूरत थी उस वक्त भी एक सूफ़ी काम आए, सैयद अहमद शहीद रहमतुल्लाह अलैह। तो ये क्या बात है, ये असल में गोया कि अल्लाह ताला का एक निज़ाम है जो अल्लाह ताला ही चला रहे हैं, हम नहीं चला रहे हैं, हम नहीं चला रहे हैं। हम अपनी इस्लाह कर लें और फिर अल्लाह ताला जैसे हमें इस्तेमाल करना चाहे, जहाँ इस्तेमाल करना चाहे तो इस्तेमाल कर लेगा। तो अपनी इस्लाह की फ़िक्र बहुत ज़रूरी है, बग़ैर इसके काम है, क्योंकि अल्लाह पाक ने फरमाया कद अफलाह मन ज़क्का, ये ज़क्का का ज़मीर किस तरफ राजे है, लोगों की तरफ या अपनी तरफ? हाँ जी, अपनी ज़ात की तरफ। कद अफलाह मन ज़क्का, कद अफलाह का मतलब क्या है, यकीनन कामयाब हो गया, अल्लाह ताला उसको सर्टिफिकेट दे रहा है, यकीनन कामयाब हो गया। मन ज़क्का, जिसने अपने आप को पाक कर लिया, अपने आप को रज़ाइल से पाक किया, यानी अपने नफ्स को। वक़द ख़ाब मन दस्सा, यकीनन तबाह बर्बाद हो गया उस शख्स जिसने अपने नफ्स को ऐसे छोड़ दिया जिस तरीके से था। इसमें कहाँ पर है कि जिसने पूरी दुनिया को पाक कर लिया है? कहीं उसके अलग रवायात हैं, लेकिन वो सानी भी हैं। पहले क्या चीज़ है, अपने आप को, पहले अपने आप को पाक करना है, बस यही बुनियादी बात है। अगर कोई ये बात समझ जाए तो कोई मसला ही नहीं, इसमें तो इख्तलाफ ही नहीं, भाई तबलीग में तो इख्तलाफ ही नहीं। आपसे मैं फरमा बल्लिगु अन्नी वलो आया, एक आयत भी अगर मतलब जो है ना किसी को किसी के पास मेरे चले जाए तो वो पहला दे। हाँ अलबत्ता ये ज़रूर है कि तबलीग का जो जितना भी तरीक़ेकार है वो माशाल्लाह माशाल्लाह सारे जितने भी रस्ते हैं तबलीग के वो सब इस तरह ही एक ही हैं। ये नहीं कि सिर्फ एक तरीका तो तबलीग और बाकी तरीके तबलीग के, नहीं नहीं भाई वाली बात, ये जुल्म है, ज़्यादती है अपने ऊपर। अगर कोई ऐसा कहता है तबलीग का मतलब क्या है, जो भी आप सल्लल्लाहु अलैहि वसल्लम की बात है, अल्लाह की बात है, अल्लाह के रसूल, उसको फैलाना। कोई ये मैं इस वक्त जो बयान कर रहा हूँ ये तबलीग नहीं तो क्या है, क्या है चीज़, इसको क्या कहेंगे, इसको कोई और चीज़ कहा जा सकता है? ये तबलीग नहीं तो और क्या है? अल्हम्दुलिल्लाह हमारी आवाज़ इस वक्त पूरी दुनिया में चल रही है, जा रही है। अब ये भी एक तरीका है, वो भी एक तरीका है कि आप खुद चले जाएं, दूसरा तरीका है कि आपकी आवाज़ चली जाए, तीसरे कि आपके पास लोग आ जाएं, اب بتاؤ کون سے تبلیغ نہیں ہے؟ جس کے پاس لوگ آ جاتے ہیں ان کے اوپر اس کے الفاظ اثر کریں گے یا جو لوگوں کے پاس جائے گا ان کے الفاظ اثر کریں گے؟ بتاؤ کون سے اثر کریں گے؟ جن کے پاس لوگ آ جاتے ہیں. اچھا جن کے پاس لوگ آ جاتے ہیں ان کو چھوڑ کر دوسرے لوگ کے پیچھے چلے جائے, جائز ہیں؟ کیسے یار, کیسے عجیب بات ہے. مطلب وہ ہر چیز کا اپنا اپنا حق ہے. جو طالب ہے اس کا حق پہلے ہے. اب ایسا کیا بتایا گیا؟ یہی بتایا گیا نا کہ جو طالب ہے اس کا حق پہلے ہے. یہ ساری باتیں قرآن سے ثابت ہے, یہ ساری باتیں حدیث شریف سے ثابت ہے. کوئی کسی کے ساتھ مسئلہ نہیں ہے. یہ تو اصل میں صرف آپس میں سمجھانے کی بات ہے, ورنہ مخالفت کسی کی بھی نہیں ہے. کیونکہ وہ کام بھی بہت ضروری ہے, بہت اہم ہے. بے طلبوں کے اندر طلب پیدا کرنا بہت اہم کام ہے. لیکن وہ بے طلبوں کے اندر طلب پیدا کرنے کا کام ہم لوگ ایسا نہ بنائیں کہ جو طالبین ہیں ان کا حق مارنا شروع کر لیں. سمجھ میں آ گئی نا بات؟ طالبین کا حق نہ مارنا شروع کر لیں, ان کو کہیں نہیں آپ بھی جہاں سے چلے جاؤ. یہاں پر میرے پاس آئے تھے کچھ لوگ, مجھ سے کہنے لگے جی آپ وقت کے لیے چلے جائیں. میں نے کہا بھائی میں تو یہاں پر ہوں, یہ خانقاہ ہے. کہتے میں بھی استاد ہوں مدرسے میں, تو میں نے تو مدرسے کسی اور کے حوالے کر دیا. تو میں نے کہا, مدرسے کے استاد میں خانقاہ چلا رہا ہوں, دونوں میں فرق ہے. خانقاہ و مدرسے ایک نہیں ہوا کرتا. پہلے اس چیز کو سمجھو, کیا خیال ایک ہوتا ہے بھائی؟ علم تو آپ ایک بچے سے بھی حاصل کر سکتے اگر اس کے پاس علم ہے. شیخ اس کو بنا سکتے ہیں. مطلب ہر چیز کے اپنے اصول ہوتے ہیں نا. آپ ڈاکٹر کی جگہ انجینئر کو کیسے بیٹھا سکتے ہیں؟ بٹھا لو, وہ کام کرے گا, تباہ کرے گا. تو اس طریقے سے مطلب ہر چیز کا اپنا ہے. کیا انجینئرنگ اہم نہیں ہے؟ اہم ہے, لیکن اپنی جگہ پر اہم ہے نا. ڈاکٹر کی جگہ پر تو اہم نہیں, ڈاکٹر جگہ پر تو مصیبت ہے. تو یہی بات میں عرض کرتا ہوں, ہر چیز کا اپنی اپنی جگہ ہے. تو میں عرض کر رہا تھا کہ اپنی اصلاح, اللہ تعالی ہم سب کو اس فکر کی سمجھ عطا فرمائے. اب ذرا ایک آخری بات کرتا ہوں, ناراض نہ ہونا کیونکہ سخت بات ہے. مجھے تو اس کا پورے الفاظ بھی نہیں آتے. ارطرل کہتے ہیں اس کو, ارطرل, وہ جو ترکی ڈرامہ ہے. میں تو لوگوں سے سنتا ہوں, کوئی ارطرل کہتا ہے, کوئی ارطغرل کہتا ہے, کیا کیا چیز ہوتی ہے. اچھا بہرحال جو بھی ہے, ایک ڈرامہ ہے. اس ڈرامے کی شہرت بہت ہے. اگر میں ڈرامہ نگار ہوتا تو میں ڈرامے کی کلاس سے اس کو 100% نمبر دے دیتا کہ بڑا اچھا ڈرامہ ہے. اگر میں ڈرامہ نگار ہوتا, کوئی ایسی بات نہیں ہے, ڈرامہ کے لحاظ سے بہت ٹاپ ٹاپ کلاس کا ڈرامہ ہے. لیکن ٹاپ کلاس کا ڈانس جو ہے, کیا اسلامی اس کو میں کہہ سکتا ہوں؟ بھائی جو ڈانس کا ماہر ہے وہ اس کو کہتے ہیں دنیا کا سب سے اونچا ڈانس یہ ہے. تو اس میں غلطی تو نہیں ہے نا, بات تو صحیح ہے نا, لیکن کیا اس کو میں اسلامی بھی کہہ دوں؟ ٹاپ کلاس کا ڈانس ہے لیکن اسلامی نہیں ہے. سمجھ میں آ گئی نا بات؟ بس یہ ٹاپ کلاس کا ڈرامہ ہے, ٹاپ کلاس کا ڈرامہ ہے لیکن اسلامی نہیں ہے, اسلامی نہیں ہے. اس کو لوگوں نے اسلامی سمجھ لیا, اور اس کے لیے لوگوں نے یہ کیا مطلب جو ہے نا معیار بنایا کہ چونکہ لوگ غلط ڈرامے دیکھتے ہیں تو یہ ذرا صحیح ڈرامہ دیکھ لیں گے. میں آپ کو بات بتاؤں, اس میں نقصان ہے. نقصان کیا ہے؟ غلط چیز کو کرنے میں انسان اس کو غلط سمجھتا ہے, تو اس کا نقصان دل پہ نہیں پڑتا, دماغ پہ پڑتا ہے. اور جس وقت آپ بے شک اچھی چیز ہو لیکن آپ اس کو غیر اسلامی ہو اور اس کو آپ اسلامی سمجھ لیں, تو اس کا اثر دل پہ پڑ جا رہا ہے, ایمان پہ جا رہا ہے. سمجھ میں آ گئی نا بات؟ وہ نقصان زیادہ ہے. تو آپ اس کو اگر سمجھتے کہ یہ اسلامی ہو گیا, یہ بہت خطرناک بات ہے. کیونکہ گناہ کو جائز سمجھنا یہ بہت خطرناک ہے, وہ بڑا گناہ ہے گناہ کو جائز سمجھنا. تو گناہ کو جائز نہیں سمجھنا چاہیے. اس میں تصویر بھی ہے, تصویر ہوتا ہے تو تصویر تو ناجائز ہے. یہ بھی لوگوں نے مشہور کیا ہے کہ سارے عرب کے لوگ تصویر کو جائز مانتے ہیں. ابھی میرے پاس آرٹیکل موجود ہے, میرے پاس ٹائم نہیں کہ آپ کو بتاؤں کہ کتنے عرب مشائخ نے ان کے خلاف جو ہے نا وہ فتوے دیے ہوئے. لوگوں نے ویسے مشہور کر لیا. کیوں, وجہ کیا ہے؟ سوشل میڈیا پر وہی لوگ چائے ہوئے ہیں, تو اپنی طرف سے انہوں نے بہت سارا وہ کیا ہے. اب یہ باتیں کون پہنچائے؟ موجود تو ہیں ساری, تو یہ بات ہے کہ تصویر جو ہے حرام ہے, تصویر حرام ہے, چاہے وہ نعوذ باللہ من ذالک کوئی پیغمبر کی تصویر بنا دے, وہ اور بھی زیادہ حرام ہے. حضرت صوفی اقبال صاحب رحمۃ اللہ علیہ کو کسی نے کہا حضرت میں آپ کو گفٹ کرنا چاہتا ہوں, بہت زبردست گفٹ ہے. انہوں نے کہا کیا گفٹ ہے؟ انہوں نے کہا مولانا زکریہ صاحب رحمۃ اللہ کی تصویر ہے. فرمایا اگر آپ مجھے دیں گے اس کو میں ریزہ ریزہ کر دوں گا, اگر آپ مجھے دیں گے تو میں اس کو ریزہ ریزہ کر دوں گا, کیونکہ جتنے بڑے بزرگ ہوگا ان کی تصویر زیادہ نقصان دہ ہوگی, کیونکہ اس سے عقیدے پہ فساد آئے گا. یہی والی بات ہے. ہاں جی, جتنے بھی بت پرستیاں شروع ہوئی تھی کس چیز سے شروع ہوئی تھی؟ یہ انہی چیزوں سے شروع ہوئی تھی. اس وجہ سے جو ہے نا مطلب ہے کہ یعنی یہ جو ہے نا اس کو جڑ سے کاٹا گیا ہے اسلام میں, جو ہے نا مطلب یہ باقاعدہ اس کو جڑ سے اسلام میں اس کو جو ہے نا مطلب جڑ سے کاٹا گیا تاکہ مطلب یہ چیز بالکل آگے بڑھے ہی نہ. لہذا اس قسم کے ڈراموں کو ہم ڈرامہ سمجھیں گے, بھائی بڑا ٹاپ کلاس کا ڈرامہ ہے, لیکن اسلامی اس کو ہم نہیں کہیں گے. سمجھ میں آئی نا بات؟ کوئی اسلامی سمجھ کے کر رہے اس کو توبہ کرنا چاہیے, دو رکعت صلاۃ توبہ کا پڑھ لے اور اپنے اوقات کو ضائع نہیں کرنا چاہیے. اگر آپ کو اپنی ہسٹری معلوم کرے تو ہسٹری پڑھ لو نا, موجود تو ہے, صحیح ہسٹری پڑھ لو. یہ جو ہے نا وہ یہ ادھر ہمارے کمرشل سینٹر میں ایک صاحب تھے حسن, کیا ہوتا ہے, حجازی, نسیم حجازی, نسیم حجازی تھے نا, تو نسیم حجازی جو ہے وہ مطلب اس نے بڑے ناول لکھے تھے, اسلامی تاریخ کے ناول لکھے تھے. اس میں اپنی طرف سے انہوں نے بڑے عاشقی معشوقی کے قصے بڑے بڑے بزرگوں کے ساتھ لگائے ہوئے تھے, جیسے محمد بن قاسم اور یوسف بن تاشفین کے ساتھ اور یہ تمام. تو لوگوں نے کہا یہ کیا ہے, یہ آپ نے کہاں سے لیے؟ کہتے بغیر اس کے لوگ پڑھیں گے نہیں. اب بتاؤ صرف پڑھنے کے لیے آپ جھوٹ بولیں اور اتنے بڑوں کے ساتھ جھوٹ بولیں, یہ جائز ہوگا؟ یہ بہت خطرناک باتیں ہیں. اس وجہ سے کبھی بھی ایسی چیزوں کو اسلامی نہ سمجھے. بس ٹھیک ہے, آپ اس کو وہ ٹائٹل دیں نا جو ان کا اصل جائز ٹائٹل ہے, کہ بہت بڑا ٹاپ کلاس کا ڈرامہ ہے یا بہت بڑا ٹاپ کلاس کا ڈانس ہے, بہت بڑا ڈانس کا بکواس ہے. ہم یہ تو کہہ سکتے ہیں, ہم اسلامی اس کو نہیں کہیں گے, ہم اس کو اسلامی نہیں کہیں گے. اسلامی کہنے سے ہمارے اوپر بات آئے گی. یہ جو ہے نا یہ اس کو بالکل یعنی کم از کم ایسی چیزوں کی طرف نہیں جانا چاہیے. ہمارے پاس بڑے لمیٹڈ سانس ہیں, خدا کی قسم پتہ نہیں کتنے سانس سے باقی ہے, کتنے سانس سے باقی ہے پتہ نہیں. اگر 5-50 سانس سے باقی ہو اس میں ہم کیا کریں بھائی؟ کلمہ پڑھے, درود شریف پڑھے, اللہ اللہ کرے, یا کچھ ڈرامہ لکھیں یا ڈرامہ سنیں یا ڈرامہ دیکھیں, کیا کریں؟ ہمیں اپنے اوقات بچانے چاہیے. یہ اوقات اللہ پاک نے امانتاً دیے ہیں, وقت ہے, جان ہے, مال ہے, علم ہے, یہ سب امانتیں ہیں. ان کا پوچھا جائے گا, 5 سوال جو کیے جا رہے ہیں ان چیزوں کے ہوں گے کہ آپ نے کیسے وقت گزارے ہیں, وقت کیسے گزارا ہے, اپنے جسم کو کیسے استعمال کیا ہے, اپنے مال کو کیسے کمائے, اپنے مال کو خرچ کیسے کیا ہے, اپنے علم کو کیسے استعمال کیا ہے. یہ 5 سوال کیے جائیں گے. اب اس کے لیے جواب تیار ہونے چاہیے نہیں ہونے چاہیے؟ مجھ سے ایک دفعہ ایک صاحب نے کہا جی یہ کتاب ہے انجیل برنباس, آپ کی نیو لیب کے ایک ساتھی میرے پاس لے آئے, تو انجیل برنباس یہ بہت زبردست کتاب ہے, ایسے جیسے کسی صوفی نے لکھا ہو, یہ تو بالکل اس میں صحیح صحیح باتیں ہیں, آپ اس کو پڑھ لیں. میں نے کہا بھائی میرے یہ ہے انجیل برنباس, بے شک کتنا ہی صحیح کیوں نہ ہو لیکن اس کے بارے میں یہ عام بات ہے کہ اس میں ان کتابوں میں تحریف ہو چکی ہے, پتہ نہیں کتنے پرسنٹ تعریف ہوئی ہو, لیکن جتنے بھی ہوئے تو کم از کم مجھے یقین تو نہیں ہے کہ میں جو پڑھ رہا ہوں اگزیکٹلی صحیح ہے, لہٰذا مجھے اس پر عمل کرنے کی ضرورت نہیں ہوگی, مجھے عمل کرنے کی اس پر ضرورت نہیں ہوگی, کیونکہ میں ڈر رہوں گا کہ پتہ نہیں میں صحیح پڑھ رہا ہوں یا غلط پڑھ رہا ہوں, یقین نہیں ہوگا, تو ایسی صورت میں سے استفادہ نہیں کر سکوں گا. حضرت تعمیر رحمۃ اللہ کی کتاب ہے موعظ, اس پر مجھے 100% یقین ہے سارا صحیح ہے, لہٰذا میں اس کو جو جتنا پڑھتا ہوں اس پر میں عمل بھی کر سکتا ہوں. معرف القرآن ہے, میں اس کو پڑھتا ہوں ماشاءاللہ, اس پر 100% میں عمل کر سکتا ہوں, مفتی کا فتویٰ بھی ہے اس پر, تو لہٰذا میں اس پر عمل کر سکتا ہوں. میں نے کہا جی بس بے شک کتنا اونچی کتاب معلومات کے لیے تو ہو سکتا ہے لیکن عمل کے لیے تو نہیں ہو سکتا نا. عمل تو میں اس پہ کروں گا جس میں مجھے احتیاط ہو, جس میں مجھے 100% یقین ہو کہ یہ بالکل صحیح ہے. تو میں نے کہا میں اپنا وقت کیوں ضائع کروں. اس پر مجھ سے ناراض ہو گیا. میں نے کہا میں آپ کو راضی کرنے کے لیے غلط کام تو نہیں کر سکتا. تو جو میں جل مرد عباس کو نہیں پڑھ رہا تو ارطغرل کا ڈرامہ کیسے دیکھ سکتا ہوں. مطلب ظاہر ہے تھوڑا سا سمجھنا چاہیے نا ایسی چیزوں کو ہم کیوں دیکھیں. الحمدللہ ہمارے بزرگوں کی کتابیں الوداع النہایہ ہے, اس طرح اور کتابیں جس میں تاریخ ابن شام ہے اور مطلب اچھی اچھی کتابیں ہمارے پاس موجود ہیں, سیرت النبی ہے ہمارے پاس, تو ان کو ہم پڑھیں. سیرت النبی آپ نے ختم کیا ہوا ہے ابھی تک؟ پڑھا ہے پورا جو ارطغرل کے ڈرامے کی ضرورت آ گئی آپ کو؟ الحمدللہ ہمارے سیرت النبی کے اوپر روزانہ بیان ہوتا ہے, یعنی اس میں سیرت کے متعلق سوال پہ اس کا جواب ہوتا ہے. الحمدللہ ہر دفعہ لوگ کہتے ہیں اس کی بڑی ضرورت تھی. تو اس ضرورت تھی نا تبھی تو پتہ چلا نا, تبھی پتہ چلا. تو مطلب ظاہر ہے کہ ہم لوگ اسی کو ختم نہیں کر سکے تو باقی چیز ہم کیسے کریں. تو بس اپنے اوقات کی حفاظت کرو. اللہ جل شانہ ہم سب کو اپنے اوقات کو صحیح استعمال کرنے کی توفیق عطا فرما دے. وہ آخر دعوان الحمدللہ رب العالمین. وقت تھوڑا سا لے لیا لیکن یہ ٹاپک ایسے تھے, اللہ تعالیٰ ہماری حفاظت فرمائے. الحمدللہ رب العالمین, الصلاۃ والسلام علی خاتم النبین. اللہم اهدنا الصراۃ المستقیم صراۃ الذین انعمت علیہم غیر مغضوب علیہم ولا الضالین. یا مقلب القلوب ثبت قلوبنا علی دینک, یا مصرف القلوب صرف قلوبنا علی طاعتک. اللہم زدنا ولا تنقصنا واکرمنا ولا تهنا وآتنا ولا تحرمنا واسرنا ولا توسر علینا واردنا واردنا. اللہم اشف مرضنا مرض المسلمین. یا اللہ اپنے فضل و کرم سے جو کہا جو سنا یا اللہ العالمین تو اپنے فضل و کرم سے قبول فرما دے. یا اللہ تو اپنے فضل و کرم سے اس کے اندر جو خیر ہے یا اللہ ہمیں نصیب فرما, جو شر ہے اسے ہمیں بچا دے. یا اللہ العالمین افراد تفریح سے ہمیں یا اللہ صحیح پاک زندگی عطا فرما دے, ہمیں پاک کر دے اور پاک لوگوں کے ساتھ کر دے. اور یا اللہ العالمین پاکی کی محبت بھی عطا فرما دے. یا اللہ العالمین تو اپنے فضل و کرم سے ہم سب کو یا اللہ العالمین اپنے نام پاک نام کی برکت سے ہمیں یا اللہ ہر گندگی سے پاک فرما دے. یا اللہ تو ہم سے راضی ہو, جیسا راضی ناراض نہ ہو. ہمارے دلوں کے اندر جو جائز آ جاتے ہیں ان کو پورا فرما, جو ناجائز آ جاتے ہیں ان سے ہمارے دلوں کو فارغ فرما. ہمیں مستجاب الدعوات بنا دے. جن نے دعاؤں کے لیے کہا ہے, سوچا ہے, توقع رکھتے ہیں, سب کی دعاؤں کو قبول فرما دے. یا اللہ ہمیں ان لوگوں میں کر دے جن کو دیکھ کر تو خوش ہوتا ہے, ان لوگوں میں کر دے جن کے بارے میں تو فرماتا ہے جو میرے ان کو تو گمراہ نہیں کر سکتا. یا اللہ ہمیں مستجاب الدعوات کر بنا دے. یا اللہ علیہ اپنے حبیب پاک صلی اللہ علیہ وسلم کی معیت پاک میں اپنے در پاک عطا فرما. یا اللہ جب تو فرمایا کہ میں تم سے راضی ہوا پھر کبھی ناراض نہیں ہوگا, اے اللہ ان خوش نصیب لوگوں میں ہمیں بھی شامل فرما. عمل نامہ دائیں ہاتھ سے نصیب فرما. حسن خاتمہ کے عظیم دولت سرفراز فرما. موت کی سختی سے, عذاب قبر سے, پولیس رات کی مشکلات سے, جہنم کے آگ اور دھوئے سے, حشر کے سوائی سے ہم سب کو نجات عطا فرما. جتنے مسلمان فوت ہو چکے سب کی مغفرت فرما, اور جو ہمارے قابر دنیا سے گئے ان کے درجات بہت بلند فرما, ان کی فیض برکات سے مکمل اور وافظ عطا فرما. یا اللہ تو اپنے فضل و کرم سے پاکستان کی حفاظت فرما دے. تمام یا اللہ العالم جتنے بھی سازشیں ہیں, اندرونی بیرونی سب سازشیں حفاظت فرما دے. یا اللہ جس مقصد کے لیے پاکستان بنا تھا اس کے لیے قبول فرما دے. اور جو بھی اس کو اس مقصد سے ہٹانا چاہتے یا توڑنا چاہتے ہیں ان کو ہدایت عطا فرما. اگر ہدایت ان کے نصیب میں نہیں تو ان کو عبرت کا نمونہ بنا دے. یا اللہ حرمین شریفین کی بالخصوص حفاظت فرما دے. یا اللہ کرونا کی جو بیماری ہے تو اپنے فضل و کرم سے اس کو ختم فرما دے. اور یا اللہ العالمین تو اپنے فضل و کرم سے یا اللہ ہمیں ہر قسم کے وبا سے, ہر قسم کے بلا سے, ہر قسم کے شرور سے, ہر قسم کے فتنوں سے محفوظ فرما دے. یا اللہ دجال اور دجالی فتنوں سے محفوظ فرما. یا اللہ ہمیں امام مہدی علیہ السلام کے طریقے پہ چلا دے, اور اگر ہمارے وقت میں آ جائے تو ہمیں ان کے ساتھ کر دے, ہمیں ان کے معاونین میں سے شامل فرما. یا اللہ تو اپنے فضل و کرم سے ہم سے راضی ہو, جائے اس لڑکے پہ ناراض نہ ہو. یا اللہ ہمارے ہر دعا کو اپنے ابی پاسم کے توفیل قبول فرما دے. یا اللہ تو ہم سے راضی ہو, جا اس رضو کے پر ناراض رہو. اللہم انا نسلک من خیر ما سلک من عبدک و نبیک حبیبک محمد صلی اللہ علیہ وسلم, و نعوذ بک من شر ما استعاذ من عبدک و نبیک حبیبک محمد صلی اللہ علیہ وسلم. انت المستعان ولا حول ولا قوة الا بک. سبحان ربک رب العزت عما یصفون و سلام المرسلین, والحمد لله.